أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين وصلى الله على محمد وآل محمد أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين يقولون ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين وجعلنا للمتقين امامہ. ناظرین کرام, قرآنی دعاؤں کے ساتھ آپ کی خدمت میں حاضر ہیں. آج شریک حیات کے لیے دعا عرض کرنی ہے. خالق کائنات نے اپنی حکمت سے اس کائنات کو پیدا کیا ہے, اور جس چیز کو خداوند متعال نے جس طرح پیدا کیا ہے وہی تخلیق کا احسن نمونہ ہے. یعنی اس سے بہتر نظام ہو ہی نہیں سکتا, کیونکہ خدا سے بڑھ کر نہ کسی کے پاس علم ہے, نہ حکمت ہے, نہ تدبیر ہے, نہ قوت فیصلہ ہے, نہ قوت ادراک اور فہم اور شعور ہے, نہ طاقت اور قدرت ہے. اس لیے خدا نے اپنے علم اور حکمت کی بنیاد پر جس طرح اس کائنات کو, اس کہکشاں کو, ان مخلوقات کو بنایا ہے, یہی ان کے بنانے کی احسن وجہ ہے. اس سے بہتر ہو ہی نہیں سکتا. ہم لوگ کبھی اپنی کم علمی کی وجہ سے, نادانی کی وجہ سے, کم ظرفی کی وجہ سے کبھی کہتے ہیں کہ ایسے ہوتا کیا ہوتا, اس طرح ہوتا یا ہوتا. یہ ہماری کم علمی, نادانی اور محدود علم اور فکر کی دلیل ہے. پوری کائنات کی مخلوقات ایک دوسرے سے ملی ہوئی ہیں. ہر مخلوق کو الگ طریقے سے نہیں دیکھا جا سکتا. ہر مخلوق کے دوسروں مخلوقات پر جو اثرات ہیں, جو رابطہ ہے, ہم ایسا کرتے ہیں کہ کبھی صرف ایک چیز کو دیکھتے ہیں کہ یہ یوں ہوتی تو بہتر ہوتا, لیکن یہ نہیں دیکھتے کہ اگر یہ یوں ہو جاتی تو اس کی وجہ سے دوسروں پر کیا اثر پڑتا. یہ پوری کائنات ایک دوسرے سے ملی جلی ہوئی ہے. سب چیزیں ایک دوسرے سے ارتباط میں ہیں, رابطے میں ہیں. یہی نظام احسن ہے. لہذا خالق کائنات دعوت فکر دے رہا ہے کہ ہم نے اس کائنات کو بطور احسن پیدا کیا ہے. اگر تمہیں کوئی شک ہے, کوئی شبہ ہے, تو جاؤ کائنات پر نظر دوڑاؤ اور دیکھو کیا تمہیں کہیں بھی کوئی معمولی سا عیب نظر آ رہا ہے. نہیں آئے گا. پھر خدا فرما رہا ہے کہ دوبارہ جا کر دیکھو. رحمان کی تخلیق میں, خدا کی تخلیق میں کوئی ذرے برابر بھی عیب تمہیں نظر نہیں آئے گا. یہی نظام احسن ہے. اور اس کائنات کی سب سے بہترین مخلوق, جسے خالق کائنات نے احسن تقویم کا نام دیا, وہ انسان ہے. خداوند متعال نے انسان کے اندر اپنی قدرت کی تجلیاں کی ہیں. اسے ایسا بنایا ہے کہ یہ احسن تقویم ہے. انسان کے اندر جتنے جذبات رکھے ہیں, خواہشات رکھے ہیں, خالق کائنات نے بہترین نظام بنایا ہے. جو انسان کے اندر خواہش رکھی ہے, جو جذبہ رکھا ہے, جو تڑپ اور تشنگی رکھی ہے, باہر کائنات میں اس کا کوئی حل بھی بنایا ہے. یا یوں کہہ لیں کہ انسان کو جس فطرت پہ خدا نے پیدا کیا ہے, خالق کائنات نے اپنی شریعت کو بھی اس کے مطابق قرار دیا ہے. احکام دین, دینی احکام فطرت کے مطابق ہیں. جتنے جذبات اور احساسات اور خواہشات فطری ہیں انسان کے پاس, اسلام نے ان کا فطری حل بتایا ہے. اگر تمہیں پیاس لگتی ہے تو خالق کائنات نے اس کا حل بیان کیا ہے. بہترین پینے کی خوشگوار چیزیں بنائی ہیں, ایک سے ایک بڑھ کر مشروب بنایا ہے اس تشنگی کو ختم کرنے کے لیے. لیکن یہ انسان کی کم علمی اور نادانی ہوگی کہ وہ بہترین مشروب کو چھوڑ کر, اچھے اور مقوی مشروب کو چھوڑ کر بدترین مشروبات کی طرف جائے. ایسے مشروب کو پیے جو بجائے اس کے کہ اس کی صحت اور سلامتی کا سبب بنے, اس کے عقل کو بھی زائل کر دے. اب یہ انسان کی مرضی ہے. खुदा ने जो उसके अंदर तशनगी रखी थी उसका हल रखा है। अगर इस इंसान के अंदर हमेशा रहने की हिस है, हर कोई चाहता है कि वो हमेशा रहे, तो खाली कायनात ने इस ख्वाहिशा का भी बंदोबस्त किया है कि तुमने हमेशा रहना है इंसान, लेकिन हमने तुम्हारे लिए ऐसी जगह का इंतखाब किया है जो बेहतरीन जगह हो, जो दायमी ज़िंदगी तुमने बसर करनी है उसकी जगह यहाँ पर नहीं है, आखिरत में है। खुलासा कलाम, खालिक कायनात ने जिस फितरत पे इंसान को पैदा किया है, जो एहसासात, जज्बात, आवातिफ इंसान को दिए हैं, उनका हल भी बयान किया है। खुदा ने मुताल ने इंसान को जो एहसासात और जज्बात दिए हैं, उनमें से एक एहसास जिनसी ख्वाहिशात का एहसास है। खुदा ने मुताल ने इंसान को जिनसी कुव्वत अता की है, और ये भी खुदा के कायनात की हिकमत है कि इसी तरह नौ इंसान को बाकी रहना है, नस्ल इंसान को बाकी रहना है। बकाए इंसान का अहम सबब और फलसफा यही बन सकता है कि खालिक कायनात ने उसके अंदर जिनसी कुव्वत रख दी है कि इसकी बुनियाद पर कशिश महसूस करे वो जिनसे मुखालिफ में, और फिर उसके लिए खालिक कायनात ने जब ये रखा तो उसके लिए दीनी अहकाम भी बयान कर दिए, फिर शादी की फजीलत भी बयान कर दी। ये जज्बा है, ये एहसास है, तो इसको हल करने के लिए बेहतरीन हल इस्लाम ने दिया है। मसीहियत ने शादी करने को विलायत के अहम रुतबे में माने करार दिया, कहा जो खुदा के करीब होना चाहता है उसे चाहिए कि शादी ना करे। इस्लाम रुहबानियत की तालीम नहीं देता, वला रुहबानियत फिल इस्लाम, इस्लाम में रुहबानियत नहीं है। इस्लाम कहता है कि इस दुनिया को भी आबाद करो, उस दुनिया को भी आबाद करो। इस्लाम की सबसे बड़ी कामयाबी की वजह और बेहतरीन दीन होने की दलील यही है कि इस्लाम चाहता है कि ये दुनिया भी आबाद रहे, वो दुनिया भी आबाद रहे। इस दुनिया में भी इंसान अपनी ज़रूरियात को हासिल करे, सआदत का सफ़र तय करे, कामयाबियों तक पहुँचे, उस दुनिया में भी। बेहतरीन दुआ जो इस्लाम में तालीम दी गई है वो यही है, रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरत हसना। इस दुनिया की भी कामयाबी, इस दुनिया में भी नेकी और सआदत, उस दुनिया की भी कामयाबी। इस दुनिया में भी इंसान की ज़रूरियात को बतौर हसन पूरा होना चाहिए। खालिक ने जब ये जज्बा रखा तो उसके हल के लिए हुक्म भी दिया, जाओ शादी करो। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस शादी करने को अपनी सुन्नत करार दिया और फरमाया कि फमन रगिबा अन सुन्नती फलैसा मिन्नी, जो मेरी सुन्नत पे अमल नहीं करता, रूगर्दानी करता है मेरी सुन्नत से, वो हम में से नहीं है। निकाह करने को सुन्नत बनाया, तुम्हारे अंदर जब ये ख्वाहिश पाई जाती है उसका बेहतरीन हल यही है कि शादी करो, अपने लिए बेहतरीन हमसर का इंतखाब करो। खुदा ने इसका हल यही बनाया कि औरत को भी वजूद दिया, मर्द के साथ उसकी शरीक हयात को बनाया, और इरशाद फरमाया हुवल्लज़ी खलक़कुम मिन नफ्सिन वाहिदा, खालिक कायनात ने तुम सबको एक नफ्स से बनाया है, तुम सब एक बाप की औलाद हो, एक से बने हो, और हर एक के लिए फिर फरमाया कि वजाला मिनहा ज़ौजहा लियस्कुना इलैहा, हर एक के लिए फिर खालिक कायनात ने शरीक हयात को बनाया, उसके लिए उसकी हमसर को बनाया, उसके लिए उसकी जिंदगी के साथी को बनाया, ताकि उसे वो सुकून हासिल करे। जब ये एहसास इंसान के अंदर खुदा ने रखा है तो इसका हल भी रखा है। ताकीर भी की और बसा औकात कहा कि शादी वाजिब है, वाजिब है। अल्लाह अकबर, इस्लाम कितनी बड़ी नेमत है। तुम्हारी ख्वाहिश पूरी करना, तुम चाहते हो तुम्हारी ख्वाहिश पूरी करे, खुदा हुक्म दे रहा है कि ऐसा करना तुम्हारे लिए वाजिब है, जाओ अपनी ख्वाहिश को जायज़ तरीके से पूरा करो। कितना बेहतरीन दीन है, कितना प्यारा दीन है, कितना फितरी दीन है। खुदा ने हर एक के लिए उसके शरीक हयात को बनाया है। तमाम चीज़ों को खालिक कायनात ने जोड़े जोड़े की सूरत में बनाया है, जुफ्त जुफ्त करके बनाया है, दो दो चीज़ें नर और मादा को खुदे के कायनात ने बनाया है ताकि ये तनासुल का सिलसिला, ये नस्ल बाकी रहे, नौ इंसान बाकी रहे, इसी तरीके से बाकी रहेगी। और इसको इबादत करार दिया, तुम अपने फितरी जज्बे की तस्कीन करना चाहते हो, इसको इबादत करार दिया। और शादी करने को कहा कि जो शादी करता है, मन तज़व्वज़ फ़क़द अहरज़ा निस्फ़ दीनिही सुलसा दीनिही, मुख्तलिफ़ रिवायात के मुताबिक जो शादी कर लेता है अपने आधे दीन को महफूज कर लेता है, जो शादी कर लेता है अपने दीन के तीन में से दो हिस्सों को महफूज कर देता है, शादीशुदा की नमाज को अफजल बनाया, उसकी नींद को अफजल बना दिया, ये क्या है? ये दीनी फितरत है, जो फितरी जज्बा है इसके फितरी हल को तलाश करो, ऐन इबादत है, ऐन बंदगी है। जो लोग कम फिक्र होते हैं शैतान के धोखे में आ जाते हैं। शैतान कहता है इबादत यही है कि सिर्फ जिक्र खुदा करो, अल्लाह की बंदगी करो, एक कोने में बैठ जाओ, अल्लाह अल्लाह करो, तस्बीह पढ़ते रहो, तुम्हारा दुनिया से क्या जाए, घर से क्या जाए, बीवी बच्चों से क्या जाए, तुम तो अल्लाह वाले हो, बस अल्लाह अल्लाह करो। ये शैतान का धोखा है, फरेब है। अंबिया अलैहिस्सलाम ने हमेशा इसकी मजम्मत की है। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास एक मरतबा चंद औरतें शिकायत लेकर आईं, या रसूल अल्लाह, ये कह रही हैं कि मेरा शोहर ऐसा है कि कभी घर ही नहीं आता, कह रही हैं कि मेरा शोहर गोश्त नहीं खाता, ये नहीं करता। आप सल्लल्लाहु अलैहि वसल्लम ने उसी वक़्त जमा होने का हुक्म दिया और मस्जिद में आके फरमाया, देखो मैं अल्लाह का रसूल हूँ, मैंने शादी की है, मैं अपनी बीवियों के यहाँ जाता हूँ, उनकी ज़रूरियात को पूरा करता हूँ, अपने घर को संभालता हूँ, तुम मुझसे बढ़कर मुत्तकी नहीं हो, शैतान के धोखे में मत आना। शैतान तकवा के नाम पर, जोहद के नाम पर, तसव्वुफ के नाम पर, इरफान के नाम पर तुम्हें धोखा ना दे कि तुम शरीयत को छोड़ दो। रसूलुल्लाह से बढ़कर कोई नहीं हो सकता, उनसे बढ़कर कोई कमालात को हासिल नहीं कर सकता। कमालात के हासिल करने का वही जरिया है जो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दिया है, शादी के जरिए से अपनी ख्वाहिशात को पूरा करो। शैतान को धोखा देने की गुंजाइश ही ना दो, ये खुदा की तख्लीक है। फरमाया एक नफ्स से पैदा किया, वजाला मिनहा ज़ौजहा, खुदा ने उसके लिए शरीक हयात को बनाया है, लियस्कुना इलैहा, ताकि उससे सुकून हासिल करे। और खुदा ने मुताल ने इसे बड़ी रहमत ये की कि जब दो शख्स, मर्द और औरत, रिश्ता इज़दवाज से मुनसलिक हो जाते हैं, उनके दरमियान इज़दवाज का रिश्ता कायम हो जाता है, शादी करके वो शरीक हयात बन जाते हैं, तो खुदा उनके दिलों में रहमत भी डाल देता है, मोहब्बत भी डाल देता है। इरशाद फरमाया, वजअला बैनकुम मवद्दतन व रहमा, ये खुदा ही है जिसने तुम्हारे दिल में, मियां बीवी के दिल में मवद्दत और रहमत को वजूद दिया। अगर इस्लाम के फलसफा इज़दवाज को समझा जाए, उस पर अमल किया जाए, तमाम बुराइयों का खात्मा हो सकता है, तमाम इन्हराफात का सद्देबाब किया जा सकता है। आजकल शादी के नाकाम होने का सबब क्या है? आजकल हमारे मुआशरे में शरह तलाक क्यों बढ़ रही है? जल्दी जल्दी तलाकें क्यों हो रही हैं? लोग शादियों से दूर क्यों हो रहे हैं? इसलिए कि हमने शादियों को मुश्किल बना दिया है। खुदा ने आसान बनाया था, इस्लाम ने बहुत आसान बनाया है, लेकिन हमने मुश्किल बना दिया, हमने मेयार तब्दील कर दिए, उन चीज़ों को मेयार बनाया जिनकी वजह से शादियां जल्दी नाकाम हो जाएं। हमारे यहाँ शादियां ज़ाहरी हुस्न की बुनियाद पर होती हैं, ये हुस्न आने जाने वाली चीज़ है, दुनिया के हालात मुख्तलिफ रहते हैं, ज़िंदगी में नशेब व फराज आते रहते हैं, चार दिन हुस्न बाकी रहता है, फिर को खुदा ना खास्ता कोई भी मसला हो गया, एक्सीडेंट हो गया, कोई बीमारी आ गई, ये हुस्न नहीं बाकी रहेगा। अगर वो दिली मोहब्बत ना हो, वो कल्बी ताल्लुक ना हो, वो मवद्दत और रहमत ना हो, तो फिर ये रिश्ता बाकी नहीं रह सकता। ہماری شادیاں مال و ملکیت کی بنیاد پر ہوتی ہیں، شہرت کی بنیاد پر ہوتی ہیں، خاندان عزت اور شرافت کی بیجا بنیادوں پر ہوتی ہیں، تو باقی نہیں رہیں گی۔ شادی وہی کامیاب رہے گی جس کا پتہ اسلام نے دیا ہے، جس کی بنیاد اسلامی اصولوں کے مطابق ہو، اس شادی میں برکت ہے۔ اور یہ غرب کی ایجاد ہے کہ جس طرح وہ سوچتے ہیں ہم بھی ایسے ہی سوچنے لگے ہیں، فرق ہے۔ اسلام نے جنسیت کو محدود کر دیا ہے کہ ہاں تمہارے اندر یہ جذبہ ہے، لیکن اس جذبے کی تکمیل حلال طریقے سے ہونی چاہیے۔ ہر عورت سے تم یہ رشتہ برقرار نہیں کر سکتے جب تک نکاح نہیں ہو جاتا۔ در حقیقت اسلام نے اس کی صحیح رخ کو معین کیا ہے، لہذا جو مرد زندگی میں پہلی مرتبہ جس عورت سے آشنا ہوتا ہے وہ اس کی بیوی ہوتی ہے، اور اسے اس کی دائمی محبت ہو جاتی ہے، کیونکہ وہی عورت ہے جو اسے جنسی تسکین تک پہنچاتی ہے۔ لیکن مغرب میں جنسی آزادی ہے، لہذا وہاں اگر یہ کہا جائے کہ شادی کر لو تو شادی ایک قید محسوس ہوتی ہے، اور آج کل مغرب اصطلاح میں یہی کہتا ہے کہ میں نے اپنے لیے ایک جیلر پال لیا ہے۔ شادی کو میاں اپنی بیوی کو جیلر سمجھتا ہے، بیوی اپنے شوہر کو جیلر سمجھتی ہے۔ اسلام شادی کو آزادی جنسی سمجھتا ہے، اس کی بنیاد پہ اگر اسلامی نقطۂ نگاہ سے شادی کی جائے اور ان قوانین کا، اصولوں کا خیال رکھا جائے، یہ شادی کبھی ناکام نہیں ہوگی۔ فرمایا جہاں شادی کرنا چاہتے ہو پہلے ایمان کو دیکھو۔ قرآن مجید یہ ارشاد فرما رہا ہے، وَلَا أَمَةٌ مُؤْمِنَةٌ خَيْرٌ مِّن مُشْرِكَةٍ، ایک مسلمان کنیز مشرک عورت سے بہتر ہے۔ اسلام تو ہے اس کے پاس، مسلمان تو ہے وہ، ایمان تو ہے۔ ایمان کو دیکھو، اخلاق کو دیکھو، شادی کا معیار ایمان ہونا چاہیے، دین ہونا چاہیے۔ جو دین کی بنیاد پہ شادی کرتا ہے وہ شادی ناکام نہیں ہوتی، دین دائمی چیز ہے، حقیقی چیز ہے۔ فرمایا مراسم ازدواج، شادی کی رسومات سادگی سے انجام پائیں۔ فرمایا بہترین عورت وہ ہے، بہترین بیوی وہ ہے جس کا مہر کم سے کم ہو، اقلہن مہرا، رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ارشاد فرما رہے ہیں حق مہر کم سے کم ہو۔ ہمارے یہاں فخر کیا جاتا ہے جتنا زیادہ سے زیادہ رکھا جائے، چاہے اس کے بعد بھلے دلہا کبھی حق مہر ادا ہی نہ کر سکے، ہمیشہ دبا رہے۔ اس طرح ہماری شادیاں ناکام ہوتی ہیں، لیکن اس طرح اسلام نے بتایا ہے، جو شادی کا معیار بتایا ہے، ان معیاروں اور اصولوں پہ شادی کی جائے، کبھی ناکام نہیں ہوتی۔ اور شریک حیات کے لیے یہی دعا کرتے رہنا چاہیے کہ خدا ہم سب میں سے ہر ایک کو ایسی شریک حیات دے جو اس کی آنکھوں کی ٹھنڈک بنے۔ رسول اللہ شوق دلاتے تھے، جاؤ شادی کرو، کہ تم نہیں چاہتے تمہارے پاس بھی بیوی ہو جسے دیکھ کے تمہارا دل بہل جائے، وہ تمہیں خوش کر دے، مل کے خدا کی بندگی کرو، عبادت کرو۔ اس لیے آسان سے آسان کیا، یا رسول اللہ شادی کرنا چاہتا ہوں، کچھ بھی نہیں ہے۔ فرمایا قرآن پڑھنا جانتے ہو؟ جی یا رسول اللہ۔ فرمایا یہی قرآن کی تعلیم کو حق مہر قرار دو۔ کتنا آسان، ایمان کی بنیاد پہ، اسلام کی بنیاد پہ، قرآن کی تعلیم، حق مہر و سلام، شادی ہو گئی، نکاح ہو گیا۔ اس لیے جو خدا کے بندے ہیں، مومن اور حقیقی انسان ہیں، ان کی دعا یہی ہوتی ہے، والذین یقولون ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین۔ بار الہ ہماری بیویوں کو، شریک حیات کو، اور ہماری اولاد کو ہمارے لیے آنکھوں کی ٹھنڈک بنا دے، دل کا سکون بنا دے، روح کا چین بنا دے، جسے دیکھ کے ہماری آنکھیں ٹھنڈی ہو جائیں، دل خوش ہو جائے۔ اور ایسی شادی کامیاب رہتی ہے اس دعا کے ساتھ۔ البتہ تاریخ میں بہت ساری مثالیں ہیں، لازمی نہیں ہے کہ یہ دعا ہم کریں اور ویسا ہی ہو، دنیا آزمائش کی جگہ بھی ہے۔ کبھی کبھی خدا خداوند متعال مثال بیان کرتا ہے، ورب اللہ مثلا للذین آمنوا امرأت فرعون، خداوند متعال اہل ایمان کے لیے مثال دیتا ہے فرعون کی بیوی کی. فرعون کے پاس تھی، بیوی تھی، اس نے اپنے ایمان کی حفاظت کی، اپنے ایمان کو نہیں چھوڑا، کامیاب رہی. اور یہاں حضرت نوح اور جناب لوط علیہ السلام کی بیویاں تھیں، نبی کی بیویاں تھیں، کہ ناکام رہی، نبوت سے انہوں نے استفادہ نہیں کیا، فیض نہیں اٹھایا. ایسی شریک حیات جو انسان کے ساتھ اس کے دین میں اس کی مددگار بنے. جب جناب علی علیہ الصلوۃ والسلام اور جناب زہرا سلام اللہ علیہا کی شادی ہو گئی، اور شادی کے بعد رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے جناب علی علیہ السلام سے پوچھا کہ کیفا وجدت فاطمہ، فاطمہ تمہیں کیسے لگی؟ تو فرمایا نعم العون علی عبادت الرب، یا رسول اللہ رب کی عبادت کے لیے بہترین مددگار ہے فاطمہ. ایسی شریک حیات ہونی چاہیے جو وجہ تخلیق زندگی انسان کی مددگار ہو، مقصد تخلیق کے لیے اس کی مددگار بنے. انسان کو جس مقصد کے لیے پیدا کیا ہے خالق کائنات نے، یہ اس کی مددگار بنے. اور قرآن مجید نے بہترین جو تعبیر کی ہے مرد اور عورت کے لیے وہ یہی ہے کہ ہن لباس لکم و انتم لباس لہن، شوہر تم اپنی عورت کے لیے لباس ہو، عورت مرد کے لیے لباس ہے. میاں بیوی ایک دوسرے کے لیے لباس ہیں، جس طرح لباس زینت کے لیے ہوتا ہے، میاں بیوی ایک دوسرے کی زینت ہیں. جس طرح لباس انسان کو سردی اور گرمی سے بچاتا ہے، میاں بیوی ایک دوسرے کے لیے سردی اور گرمی سے حفاظت کی پناہ ہوتے ہیں. انسان کتنا تھکا ہارا کیوں نہ ہو، جب گھر میں آتا ہے تو اپنے آپ کو محفوظ محسوس کرتا ہے. اسی طرح بیوی شوہر کی پناہ میں اپنے آپ کو محفوظ محسوس کرتی ہے. یہ لباس ہیں ایک دوسرے کے لیے، اور لباس کی اہم خصوصیت یہ ہوتی ہے کہ لباس انسان کے عیوب کو چھپا دیتا ہے. جتنے جسم پر ظاہری عیب ہوں، لباس انسان نے پہن لیا، سارے چھپ گئے. میاں بیوی کو ایک دوسرے کے لیے ایسا ہونا چاہیے کہ وہ ایک دوسرے کی چھوٹی موٹی غلطیوں کو چھپا دیں، ایک دوسرے کے لیے پردہ بنے، ایک دوسرے کے لیے زینت بنے، ایک دوسرے کے لیے حقیقی ساتھی بنے، شریک حیات بنے. جو رشتہ میاں بیوی کے درمیان ہے، ویسا رشتہ کہیں بھی نہیں ہے، بالکل ایک ہو جانا. دیکھیں، اولاد اور ماں باپ کے درمیان اچھا رشتہ ہے، بہترین رشتہ ہے، لیکن اس میں ایک حد تک اخلاقیات کا، ادب کا فاصلہ رہتا ہے. لیکن میاں بیوی میں کوئی دوری نہیں ہوتی، بالکل ایک. ان کو ایسا ہی بننا چاہیے، خدا انہیں ایسا دینا چاہتا ہے. وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً، خدا دیکھنا چاہتا ہے کہ ان کے درمیان مودت اور رحمت ہو، محبت اور آداب اور احترام ہو، ایک دوسرے کے حقوق کا خیال کریں اور ایک دوسرے کے حقوق کو ادا کرنے کی کوشش کریں. بیوی کے بہت بڑے حق ہیں، سب سے بڑا حق بیوی کی گردن پر شوہر کا ہوتا ہے، لیکن بیوی کا خیال کرنا بھی شوہر کی ذمہ داری ہے. رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کے ایک عظیم و شان صحابی ہیں، جب ان کا انتقال ہو جاتا ہے، رسول کائنات صلی اللہ علیہ وآلہ وسلم ننگے پاؤں، برہنے پاؤں اس کی تشییع جنازہ میں شرکت کرتے ہیں، اور فرماتے ہیں کہ ہزاروں ملائک بھی اسی تشییع میں شامل ہیں. جب مرحوم کی والدہ دیکھتی ہے تو کہتی ہے کہ بیٹا، تم کتنے خوش قسمت ہو کہ رسول اللہ تمہارے لیے اس طرح تمہارے جنازے میں شریک ہوئے ہیں، فرشتے آئے ہوئے ہیں. وہاں رسول اکرم فرماتے ہیں کہ فیصلہ کرنے میں جلدی نہ کرو، اگرچہ اس کی یہ فضیلت ہے، یہ چیزیں ہیں، لیکن کیونکہ وہ اپنی بیوی سے بد سلوکی کرتا تھا، لہذا ابھی اس بد سلوکی وجہ سے عذاب میں گرفتار ہے. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے حجت الوداع میں مردوں کو جو نصیحت کی، وہ یہی کہ میں تمہیں نصیحت کرتا ہوں کہ اپنی بیویوں کا خیال رکھنا، بیوی اللہ کی امانت ہے تمہارے پاس، اللہ کی امانت ہے، اس کے حقوق کو ضائع مت کرنا، ضعیف اور کمزور ہیں، ان کی حفاظت کرتے رہنا. تمہیں خالق کائنات نے ان کا سہارا بنایا ہے. جہاں ہم یہ دعا کرتے ہیں کہ ہماری بیویاں اچھی ہونی چاہیے, ہمیں بھی چاہیے کہ ہم بیویوں کے لیے اچھے شوہر ثابت ہو. ایسی بیوی جو انسان کے لیے سکون قلب کا سبب بنے. خالق کائنات نے رشتہ ازدواج کو سکون کا سبب بنایا ہے. جسمانی سکون بھی ہو اور معنوی نعمتیں بھی ہوں. اسی شادی کے ذریعے سے خالق کائنات جب اولاد عطا کرتا ہے وہ اس شادی کا معنوی ثمرہ ہوتا ہے, انسان کی نیک نامی کا سبب بنتا ہے اور نسل خیر کا سبب بنتا ہے. اس طرح انسان کے لیے دنیا اور آخرت کا ذخیرہ بن جاتا ہے. بیویوں کے لیے یہ دعا کرنا کہ خالق کائنات ہماری بیویوں کو ہمارے لیے ہماری آنکھوں کی ٹھنڈک بنا دے. والذین یقولون ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین. دعا ہے کہ خالق کائنات ہم سب کو ایسی شریک حیات عطا کرے جن سے ہماری آنکھیں ٹھنڈی رہیں اور ہماری دنیا اور آخرت آباد ہو جائے اور دنیا اور آخرت کی ہم کامیابیاں مل کر حاصل کریں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.